Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz. न्यायिक समितिको कामलाई अझै प्रभावकारी बनाउनु पर्नेमा सरकारलाको जोड. रुद्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको चार महिनामा 30 विवाद समाधान गर्यो.
मधुमेह रोगीको संख्या बढ्दै कर्णालीमा झन्डै 50,000 बराबर बिरामी भेटिएको सरकारी तथ्याङ्क. खानपान र दैनिकमा ध्यान दिन विज्ञको सुझाव.
कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमले पायो. स्मार्ट टेलिकम संघको ठेक्का रद्द.
र नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि हात पार्यो. पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल. हिमाल पहाड तराई कोही छैन प्राय. बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ.
भेरी खबरको साथमा नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी.
अब खबर विस्तारमा. स्थानीय तहमा गठन भएको न्यायिक समितिको कामलाई अझै प्रभावकारी बनाउनु पर्ने सरकारले जोड दिएका छन्. रेडियो भेरीले आयोजना गरेको न्यायिक समितिको काम र भूमिका विषयक कार्यक्रमका सहभागीले यस्तो बताएका हुन्. उनीहरूले स्थानीय तहमा उपमेयरको संयोजकत्वमा रहेको न्यायिक समितिमा गुनासो सुन्ने व्यक्ति अभाव हुँदा आफूहरूलाई समस्या भएको बताएका छन्. आफूमाथि भएको विवादको समस्या समाधानका लागि धेरै पटक न्याय मागे पनि न्याय पाउन नसकेको स्थानीय नन्दा बुढाले बताउनुभयो.
घरै चाहिँ कामको लागि 11.5 लाख रुपियाँ बहिनी जस्तै मानेर महिनासम्म घर आउनुभयो. अनि दिदी मलाई एकदम समस्या छ, घर निकाल्न छ, तपाईँलाई भोलि दिन्छु भन्नुभयो. त्यसपछि मैले उहाँलाई दिएँ लगातार. उहाँको घर जाँदाखेरि पनि दिन मान्नु भएन. नगरपालिकामा मैले सहयोगको लागि गरेँ, एउटा निवेदन लेखेर दिएपछि पहिलो दिन ऊ आएन. भोलिपल्ट चाहिँ उहाँ बोलाएर जसलाई पैसा दिएको लिएर आउँछु भनेर बोलाए, अनि ऊ चाहिँ आएन. अनि उहाँहरूले त्यसपछि मेरो काम त्यत्तिकै बाँकी रह्यो कि, जाँदा जाँदा नै छोडेँ मैले. त्यहाँ गएपछि मेरो त्यो हुन्छ, मैले ब्याज खानलाई दिएको पनि होइन, उसलाई आफ्नो बहिनी मानेर सहयोग गरेको थिएँ. कहीँ गएर नभएपछि 4-5 गए, आज भोलि गएको छैन. भइसक्यो, 2 भइसक्यो.
यस्तै अर्का पीडित इन्द्रा केसीले घर परिवारबाट आफूले पीडा खेप्नु परेको भन्दै न्यायिक समितिमा न्याय माग्न जाँदा समेत न्याय नपाएको गुनासो गर्नुभयो.
कुटपिट गर्ने हान्ने गरे हिंसा गरिराख्नु हुन्थ्यो. म त्यही कारणको लागि न्याय सम्बन्धी गएको थिएँ. त्यतिखेर गाउँले मैले एउटा निवेदन पनि पेस गरेँ होइन. निवेदन पेस गरिसकेपछि उहाँलाई छलफलको लागि बोलाउनको लागि मैले धेरै आग्रह गरेँ. न्याय सम्बन्धी पनि आग्रह गर्नुभयो, तर उहाँ चाहिँ त्यहाँ पुग्नु भएन. यहाँ अदालतमै केस हालेको छु म. उहाँ जाँदै जाँदैन, म कुनै हालतमा जाँदैन, त्यसले केही पनि गर्न सक्दैन. नि उनी पनि हामी जस्तै मान्छे हुन् गाउँघरको. उनीहरूलाई त्यहाँदेखि म दुई तिन पटक चाहिँ म त्यहाँ गएँ. मैले धेरै आग्रह गरेँ, जसरी हुन्छ उहाँलाई यहाँ बोलाइदिनुहोस्, छलफल राखिदिनु भने. तर उहाँ नगएको कारणले नै छलफल हुन सक्यो. हाम्रो केस चाहिँ अदालती प्रक्रियामा चलिरहेको छ. उहाँले सम्बन्ध विच्छेद र घरेलु हिंसामा उहाँले अगाडि नै केस गर्नु.
अधिकार कर्मी निशा पौडेलले न्यायिक समिति गठन भएपछि केही रात भएको भए पनि यसलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो.
हामीसँग आइसकेपछि हामीले जुन चाहिँ परामर्शहरू गर्छौँ, गरिसकेपछि न्यायिक समितिमा पठाउन हामीलाई सजिलो भएको छ. त्यहाँ गइसकेपछि उहाँहरूले चाहिँ अब कानुनी परामर्शहरू पाउने कुराहरू, जस्तो चाहिँ अब स्थानीय तहले चाहिँ दिने सेवा सुविधाको कुराहरू, त्यो कुरा पनि अब धेरै कुराहरू चाहिँ हामीलाई सजिलो चाहिँ भएको छ. र अब सजिलो हुने क्रममा अब कतिपय कुराहरू चाहिँ, जस्तो समस्या लिएर जाँदाखेरि अब हाम्रो न्यायिक समितिमा कम पनि हुनुहुन्छ, व्यस्तता पनि छ. कहिलेकाहीँ हामी धेरै पटक गयौँ अनि भेटिनु भएन. एउटा चाहिँ उपप्रमुख संयोजकलाई मात्रै भेटेर उहाँहरू कुराकानी गर्न चाहनुहुन्छ, उहाँले सेवा गराइले चाहिँ बुझेको अवस्था हुँदैन.
कार्यक्रममा अधिवक्ता गीता कोइरालाले न्यायिक समितिलाई धेरैले विश्वास नगरेको अवस्था भन्दै विश्वास दिने गरी न्याय दिलाउन आग्रह गर्नुभएको छ. उहाँले कर्मचारीले अदालतमा गर्ने प्रक्रिया र न्याय समितिले न्याय हेर्ने छुट्टै विज्ञ राखे मात्रै सबैले न्याय पाउने बताउनुभयो.
न्यायिक समितिमा अहिले पनि जनविश्वास नबढेको अनि न्यायिक समितिमा प्रक्रियागत ढङ्गले कानुनी ढङ्गले विधियो ढङ्गले काम पनि सुरु नभएको जुनसुकै पालिकाले पनि समग्रमा एउटा मात्रै सल्लाहकार राख्ने गर्छ। अब एउटा सल्लाहकारले कति काम गरिदिन्छ अनि न्यायिक समितिको लागि टुवाक्कै काम गर्नको लागि के एउटा न्याय क्षेत्रबाट पास गरेको कानुन नै पास गरेको कर्मचारी हुनु पर्यो कि एउटा वकिलै त्यहाँ राख्नु पर्यो। त्यसरी कानुन पढेकै कानुनको प्रक्रिया बुझेकै मान्छे त्यहाँ एउटा भइदियो भने मात्रै न्यायिक समितिले सहज ढङ्गले र प्रभावकारी ढङ्गले काम गर्न सक्छ।
यता वीरेन्द्रनगर नगरपालिका सुर्खेतका न्यायिक समितिका संयोजक मोहनमाया ढकालले आफूहरू कहाँ आएका विवादहरू समाधान गर्ने गरेको बताउनु भएको छ। उहाँले यो आर्थिक वर्षको 4 महिनामा 30 विवाद समाधान गरेको जानकारी गराउनु भएको छ। नगरपालिकामा बढ्दो सहरीकरणले गर्दा धेरैजसो जग्गा सम्बन्धी विवाद नै आउने गरेको उहाँको भनाइ छ।
अहिले वीरेन्द्रनगर नगरपालिका बढ्दो सहरीकरण छ, जग्गा विवादको धेरैभन्दा धेरै केसहरू हामी कहाँ आइरहेको छ। जग्गा विवादको केस आउने बित्तिकै हामीले नक्सा शाखासँग राय लिन्छौँ। नगरपालिकामा त नक्सा शाखा छ, उसले नक्सा हेर्छ, त्यहाँको अवस्था के हो भन्छ र उसले आफ्नो टिप्पणी आधिकारिक रूपमा यो जग्गाको अवस्था यस्तो छ भनेर दिन्छ। त्यो दिइसकेपछि हामी त्यसलाई पनि हेर्छौँ, दुवै पक्षलाई डाक्छौँ, छलफल गराउँछौँ, कानुनी अधिकृतलाई पनि हामी त्यहाँ राख्छौँ, हाम्रो सल्लाहकारलाई, र यो अवस्थाको है भनेर भनिसकेपछि उहाँहरू त्यो कुरालाई आत्मसात गरेर जानु भएको छ, मिल्नु भएको छ।
न्यायिक समितिले गत वर्ष 78 विवाद समाधान गरेको जनाएको छ। नगरपालिकामा आएका 11 विवाद भने अदालतले टुङ्गो लगाएको संयोजक ढकालले बताउनु भएको छ।
कर्णाली प्रदेशमा मधुमेहका बिरामीको यकिन संख्या नरहे पनि 50,000 हारारीमा बिरामी रहेको सरकारी तथ्याङ्क छ। स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले मधुमेह बिरामीको संख्या बढ्दो क्रममा रहेको बताएको छ। कर्णालीमा जम्मा जनसङ्ख्या 3-5% मधुमेहका बिरामी रहेको सेवा निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक वसन्तमान श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँले सबै उपचारका लागि नआउँदा बिरामीको एकिन तथ्याङ्क लिन समस्या परेको दावी पनि गर्नुभएको छ। कर्णालीका दुर्गम जिल्लाहरूमा यो रोगका बिरामीहरू स्वास्थ्य चौकीसम्म नआउने गरेको उहाँको भनाइ छ। उचित खानपान र दैनिकमा ध्यान नदिँदा नेपालमा मधुमेहका बिरामीको संख्या बढेको सरकारी तथ्याङ्क छ। विज्ञहरूले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकका लागि झन् जटिल बन्दै गएको बताएका छन्। मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरूले मोटोपना बढाउने र मुटुको समस्या आउनेतर्फ पनि सचेत हुनुपर्ने उनीहरूले औल्याएका हुन्। मधुमेह रोग विज्ञ डाक्टर दिना श्रेष्ठले मधुमेह रोग उपचारका लागि आधुनिक औषधिहरू नेपालमा नै उपलब्ध भएको भए पनि प्रयोग गर्दा उचित परामर्श र सल्लाहमा मात्र गर्नुपर्ने सुझाव दिनुभएको छ। मधुमेह रोग लाग्न नदिनका लागि उचित आहार विहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्ने विज्ञहरूले औल्याएका छन्। यसैबीच मधुमेह दिवस को अवसर पारेर हिजो सुर्खेतका विभिन्न लान्स क्लबको आयोजनामा वीरेन्द्रनगरमा निशुल्क रूपमा मधुमेह जाँच गरिएको छ भने रक्तदान समेत गरिएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेश स्थित मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछाउन नेपाल टेलिकमले जिम्मा पाएको छ। टेलिकमका प्रवक्ता मिनप्रसाद अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमबाट हुन नसकेको काम नेपाल टेलिकमलाई जिम्मा लगाएको बताउनु भएको छ। मन्त्री परिषदको बैठकले टेलिकम मार्फत परियोजना अघि बढाउन स्वीकृति दिएपछि यस्तो निर्णय गरिएको उहाँको भनाइ छ। उहाँले अब एक हप्ताभित्रै टेलिकमसँग प्रक्रिया अघि बढाउनका लागि सम्झौता हुने भन्दै टेलिकमले रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने बताउनु भएको छ। यसअघि दूरसञ्चार प्राधिकरणले सम्झौताको 2 वर्षभित्रै काम सकाउने गरी स्मार्ट टेलिकमलाई 3,94,00,000 रुपियाँ परियोजना जिम्मा लगाए पनि काम निकै सुस्त भएपछि ठेक्का नै रद्द गरेको हो। यो परियोजना मार्फत करिब 2,500 किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै प्रदेश नम्बर 5 बाँके बर्दिया समेत गरी 19 जिल्लामा फाइबर बिछ्याइने भएको छ। यो योजना अनुसार 96 कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउनु पर्छ भने सदरमुकाम जोड्न अप्टिकल 48 र नगरपालिकाहरू जोड्नका लागि 24 फाइबर प्रयोग गर्नुपर्ने हुन्छ।
नेपाल पत्रकार महासंघ सुर्खेतका सदस्य डिलप्रकाश शर्माको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ। काठमाडौँ सिभिल अस्पतालमा उहाँको निधन भएको हो। बोनम्यारो समस्याका कारण 4 महिनादेखि शर्माको उपचार भइरहेको थियो। बोनम्यारोमा समस्या देखिएपछि 4 महिना अगाडि अस्पताल भर्ना हुनुभएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा निधन भएको हो। 6 वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका शर्मा पछिल्लो समय साझा बिसाउने दैनिकमा कार्यरत हुनुहुन्थ्यो। उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक एक जुझारू र ऊर्जाशील युवा पत्रकार गुमाएको भन्दै नेपाल पत्रकार महासंघ सुर्खेतले शोक वक्तव्य जारी गरेको छ। महासंघका सचिव सुदीप पुरीले जारी गरेको शोक वक्तव्यमा पत्रकारिताको मफसलमा अभ्यास भइरहेको बेलामा उहाँको निधनले कर्णाली प्रदेशले असल पत्रकार गुमाएको उल्लेख गरिएको छ। धेरै खबरमा छिमेक सरोफेरो लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले न्यायिक समितिको कामलाई अझै प्रभावकारी बनाउनु पर्नेमा सरोकरलाको जोड। वृन्दनगर नगरपालिकाले चालु आर्थिक वर्षको 4 महिनामा 30 विवाद समाधान गर्यो। मधुमेह रोगीको संख्या बढ्दै कर्णालीमा 50,000 भन्दा बढी बिरामी। खानपान र दैनिकीमा ध्यान दिन विज्ञको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सल्यानमा जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ भने 8 घाइते भएका छन्। सल्यानदेखि दाङको तुलसीपुरतर्फ जाँदै गरेको RA1J460 नम्बरको जीप त्रिवेणी गाउँपालिका 4 बडा खोलामा दुर्घटना भएको हो। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका 4 फलावाङका 59 योगी थापा र 54 कृष्ण देवी परियार रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये 2 थप उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको स्थानीय मेडिकल र दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ। जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
सुर्खेतको पञ्चपुरी नगरपालिका 5 रहेको भेरी वन डिभिजन कार्यालय गाभिएकोमा स्थानीयले आपत्ति जनाएका छन्। उनीहरूले सामान बुझ्न पुगेका कर्मचारीलाई भेटेर आपत्ति जनाएका हुन्। डिभिजन कार्यालयलाई गाभेर जिल्लामा एउटै कार्यालय बनाउने निर्णय स्थानीयको हित विपरीत भएको भन्दै उनीहरूले यसलाई नमान्ने बताएका छन्। पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले स्थानीयको हित विपरीत गरिएको निर्णय नमान्ने बताउनु भएको छ। गत भदौ 26 तीनवटै स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज र स्थानीय निकायका कर्मचारीको बैठकले प्रदेश सरकारले गरेको वन कार्यालय गाभ्ने निर्णय फिर्ता लिन अनुरोध गरिएको भन्दै उहाँले निर्णय तत्काल फिर्ता लिन माग समेत गर्नुभएको छ।
मुगुका विभिन्न गाउँबाट पढाइको प्रलोभनमा परि काठमाडौँ लगिएका 11 बालबालिकाको उद्धार गरिएको छ। पढाइको प्रलोभन लगायत विभिन्न बहानामा काठमाडौँको कागेश्वरी मनोहर नगरपालिका 8 गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थामा लगिएका मुगुका 11 बालबालिकाको उद्धार गरिएको हो। राष्ट्रिय बाल अधिकार परिषद, महानगरीय परिषद प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र लगायतको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 9 बालबालिकालाई साझा सवालका लागि साझा मञ्चको पहलमा परिवारसँग पुनर्स्थापना गराई परिवारको जिम्मा लगाइएको छ। यसैबीच सायनाथ रारा नगरपालिका 6 वडाध्यक्ष हर्क एडीले अभिभावकलाई आफ्ना बालबालिकालाई पढाइको प्रलोभनमा परि काठमाडौँ लगायतका सहरमा नपठाउन आग्रह गर्नुभएको छ।
तरुण दल बाँकेले आफ्ना कार्यकर्तालाई छुटाउन दबाब दिने भन्दै आज बाँके बन्दको घोषणा गरेको जनाएको छ। चरणबद्ध विरोधका विभिन्न कार्यक्रम गर्दै आएको तरुण दल बाँकेले बन्द आह्वान गरिएको बताएको हो। पिस्तोलसहित पक्राउ पर्नुभएका तरुण दल नेपालगञ्जका अध्यक्ष सन्दीपजङ शाहीको रिहाईको दबाबका लागि भन्दै बन्दको घोषणा गरिएको जनाइएको छ। तरुण दलले शाहलाई फसाउनका लागि प्रहरी आफैले पिस्तोल राखेको दावी समेत गर्दै आएको छ। तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर साईले जारी गरेको विज्ञप्तिमा बन्दको समयमा एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई भने कुनै अवरोध नगरिने उल्लेख गरिएको छ। यता उद्योगिक व्यवसायीले भने बन्द हडतालको सट्टा छलफलको माध्यमबाट निकास खोज्न आग्रह गरेका छन्।
आधुनिक पिस्तोलसहित चितवन प्रहरीले 2 पक्राउ गरेको छ। मोटरसाइकलमा रहेका दाङ तुलसीपुर उपमहानगरपालिका 12 धनुबरीका 37 मधुकर केसी र सल्यानको रिम गाउँपालिका 5 33 नारायण बुढा थोकेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका उनीहरूको साथबाट अमेरिकामा बनेको अटोमेटिक पिस्तोल र 5 राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एक नारायण कोइरालाले बताउनु भएको छ। पक्राउ परेकाहरूले हात हतियार तथा खरगजना सम्बन्धी कसुरमा अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ।
नेपाल प्राध्यापक समाजको दि एकाडेमी बुलेटिनमा प्रकाशित लेख रचनाबारे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्रधानाध्यापकहरू लगायतसँग छलफल गरिएको छ। कार्यक्रममा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले नेपालका शिक्षा नीतिहरू विदेशीको स्वार्थमा विदेशीले भने जस्तै बनाउँदा शिक्षा क्षेत्रले दुर्गति भोग्नु परेको तर्क गर्नुभएको छ। उहाँलाई लेक्चर विधिले शिक्षक सक्रिय हुने तर विद्यार्थी निष्क्रिय हुने भन्दै विद्यार्थी र शिक्षक बीच संवादको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको मानविक संकायका पूर्व डिन पितामर ढकालले भारतले नेपालको भूभाग आफ्नो बनाई तयार गरेको नक्सा नेपाली सार्वभौमिकतामाथि आक्रमण भएको भन्दै बौद्धिक क्षेत्रले यसको विरोध गर्नुपर्ने बताउनु भएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविक संकायका सहायक डिन उप प्राध्यापक कमलेश डिसीले प्राध्यापकहरूले प्राज्ञिक काम गर्नु सराहनीय भएको उल्लेख गर्नुभएको छ। यस्तै डाक्टर दीपक गौतमले प्राज्ञिक व्यक्तिहरूले सत्य तथ्य जनता समक्ष राख्नुपर्ने विचार उल्लेख गर्नुभएको छ। भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ, अलिलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेपुरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्तव्य ज्यानसहित 3 मुद्दा लागेका निलम्बित सांसद मोहम्मद अफताब आलमको थुन्छेक बहस लम्बिएको छ। रौतहट जिल्ला अदालतमा 8 दिन पनि हिजो थुन्छेक बहस भएको छ। गत बिहिबारदेखि बहस सुरु भएको थुन्छेक बहसमा आलमका तर्फबाट अधिवक्ताहरूले बहस गरेका छन्। सरकार र जाहेरवाला तर्फका कानून व्यवसायीहरूको बहस सकिए पनि प्रतिवादीका कानून व्यवसायको बहस जारी रहेको हो। प्रतिवादीका कानून व्यवसायको बहस टुङ्गिएपछि जाहेरवाला र सरकारी वकिलले प्रति बहस गर्न पाउनेछन्। थुन्छेक बहस बहस टुङ्गिएपछि अदालतले आलम विरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्वपक्ष गर्ने, झरोटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ। आलमसहित 11 विरुद्ध मुद्दा दायर गरिएको भए पनि अरू 10 भने फरार रहेका छन्। आलम विरुद्ध कर्तव्य ज्यान मार्ने उद्योग र विस्फोटन गरी 3 मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले 3 अभियोगमा जन्मकैदको सजाय माग दावी गर्दै मुद्दा दर्ता गरेको हो।
संसदको राज्य व्यवस्था समितिको बैठकले निजामती कर्मचारीको अवकाश उमेरको हद 60 बनाउने निर्णय गरेको छ। निजामती कर्मचारीको सेवा अवधि थप 2 थप्ने निर्णय समितिले गरेको हो। हरेक वर्ष 6 महिना थपिने र 2021 सालदेखि मात्र पूर्ण रूपमा लागू हुने गरी कानुनी व्यवस्था गर्न लागि समितिले जनाएको छ। निजामती सेवा ऐनमा निजामती कर्मचारीको उमेर हद यसअघि 58 तोकिएको छ। एउटै ढुकुटीबाट तलबत्ता खाने सरकारी कर्मचारीहरूको सेवा अवधिको उमेर हद फरक फरक भएको भन्दै एउटै बनाउन पहल थालिएको समितिले जनाएको छ। अब यो संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ। लोकसेवा आयोगले सरकारलाई सबै कर्मचारीको अवकाशको उमेर 60 कायम गर्न सुझाव दिएको थियो।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। नेपालले एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। बङ्गलादेशमा सम्पन्न फाइनल खेलमा नेपालले मालदिप्सलाई 3-0 सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो। नेपालले मालदिप्सलाई 25-13, 25-12 र 25-8 सोझो सेटमा पराजित गरेको हो। लिग चरणको अन्तिम खेलमा पनि नेपालले मालदिप्सलाई 3-0 सोझो सेटमै पराजित गरेको थियो। नेपालले लिगका खेलमा अफगानिस्तान, किर्गिस्तान, बङ्गलादेश र मालदिप्सलाई 3-0 सोझो सेटमा हराएको हो। 13 दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण मानिएको छ। नेपाली महिला टोलीले 1999 नेपालमै भएको 8 दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो। यो प्रतियोगितामा काँस्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा भने 3 काँस्य जितेको हो।
र नेपाल एसिसी मर्जिङ एसिया कप क्रिकेटको पहिलो खेलमा टेस्ट राष्ट्र भारतसँग 7 विकेटले पराजित भएको छ। बङ्गलादेशमा भएको खेलमा 194 रनको लक्ष्य भारतले 42 ओभरमा मात्र 3 विकेट गुमाएर पूरा गरेको हो। युवा अलराउन्डर पवन सराफको अर्धशतकीय पारीसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतलाई 194 रनको लक्ष्य दिएको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 44.5 ओभरमा सबै विकेट गुमाएर 193 रन बनाएको हो। पवनले 49 बलमा 7 चौका र 2 छक्का सहित 56 रनको अर्धशतकीय पारी बनाएपछि नेपालले मध्यम योगफल बनाउन सफल भएको हो। पवनले 39 बलमा आफ्नो अर्धशतक पूरा गर्नुभएको हो। पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए पनि दोस्रो विकेटका लागि शरद विश्वाकर र कुशल बुद्धिले 54 रनको साझेदारी गर्नुभयो। शरदले 44 र कुशलले 28 रन जोड्नुभयो भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले 24 रन बनाउनुभयो। भारतका लागि सौरभ दुबेले 7.5 ओभरमा 1 मिडनसहित 26 रन मात्र खर्चेर 4 विकेट लिनुभयो भने यश राठौरले 28 रन खर्चेर 3 विकेट हात पार्नुभयो। पूर्व कप्तान पारस खड्का र युवा स्पिनर सन्दीप लामिछाने बिना नेपाली टोली प्रतियोगितामा उत्रिएको हो। खड्का र लामिछाने टी10 लिग खेल्न UAEमा रहेकाले यो प्रतियोगितामा सहभागी हुनुभएको छैन। यो प्रतियोगितामा सहभागी 8 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह बीमा भारतका साथै आयोजक बङ्गलादेश र हङकङ रहेका छन् भने समूह एमा पाकिस्तान, ओमान, श्रीलङ्का र अफगानिस्तान रहेका छन्। हस् त रिलाई खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुन अघिसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
न्यायिक समितिको कामलाई अझै प्रभावकारी बनाउनु पर्नेमा सरकारलाई जोड। रेणुनगर नगरपालिकाले चालू आर्थिक वर्षको 4 महिनामा 30 वटा विवाद समाधान गर्यो।
मधुमेह रोगीको संख्या बढ्यो। कर्णालीमा 50,000 भन्दा बढी बिरामी। खानपिन र दैनिकीमा ध्यान दिन विज्ञको सुझाव।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमले पायो। स्मार्ट टेलिकमसँगको सम्झौता रद्द।
र नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि हात पार्यो। पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्न सफल। हस्त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।